بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم, میں علی عباس رضوی, پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے سعودی عرب کے سیاسی حالات. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے, مگر مختصر سے وقفے کے بعد. یہ ناظرین, سعودی عرب کے مختلف شہروں, خاص طور پر مشرقی علاقوں میں آل سعود حکومت کی سیکورٹی فورس کے تشدد اور حکومت کی استبدادی کاروائیوں کے باوجود آزادی اور جمہوریت کے حق میں مظاہرے گزشتہ 1.5 برس سے جاری ہیں. ان مظاہروں میں اچانک اس وقت شدت آ گئی جب گزشتہ 8 جولائی کو قطیف میں سعودی حکومت کے اہلکاروں نے ممتاز مذہبی رہنما شیخ نمر باقر نمر پر قاتلانہ حملہ کر کے انہیں زخمی کیا اور پھر گرفتار کر کے نامعلوم مقام پر منتقل کر دیا. اس واقعے نے جلتی پر آگ کا کام کیا اور جو لوگ گزشتہ 1.5 سال سے حکومت کے تمام تر مظالم اور تشدد آمیز کاروائیوں کے باوجود انتہائی پرامن طریقے سے صبر و تحمل کے ساتھ اپنے بنیادی حقوق کا مطالبہ کر رہے تھے, ان میں اشتعال بہرحال پیدا ہو گیا اور پھر انہوں نے اس عزم کے ساتھ مظاہرہ شروع کر دیا کہ اب آل سعود حکومت کو جانا ہی ہوگا. چنانچہ سعودی عرب کی حکومت نے عوامیہ اور القطیف شہروں کو فوجی چھاونی میں تبدیل کر دیا اور مظاہرین پر گولیوں کی بوچھار کر کے متعدد مظاہرین کو شہید اور زخمی کر دیا. اس واقعے کے بعد سے آئے دن حکومت مخالف مظاہرے جاری ہیں اور ان مظاہروں کا دائرہ مدینہ منورہ اور مکہ مکرمہ تک بھی پھیل گیا اور نوبت یہاں تک آن پہنچی کہ سعودی اہلکاروں نے دنیا کے مقدس ترین مقام مسجد نبوی میں بھی پوزیشنیں سنبھالی. مگر سوال یہ پیدا ہوتا ہے کہ علاقے میں اسلامی بیداری کی لہر کے ساتھ سعودی عرب میں جو بیداری کی لہر آئی ہے, کیا آل سعود حکومت اس کو طاقت کے ذریعے کچل سکتی ہے یا دبا سکے گی؟ ماہرین کا کہنا ہے کہ اس وقت سعودی عرب نے شام اور عراق میں بدامنی کا جو دورہ کر رکھا ہے, اس کا بنیادی مقصد یہی ہے کہ وہ اپنی داخلی صورتحال سے رائے عامہ کے ذہنوں کو گمراہ کرے. اس وقت سعودی عرب کے سامنے داخلی اور خارجی دونوں سطحوں پر سخت چیلنجوں کا سامنا ہے. ایک طرف وہ اپنے ملک کے اندر بیداری کی لہر کو گزشتہ 1.5 سال سے تمام تر کوششوں کے باوجود دبانے میں ناکام رہا ہے, اور دوسری طرف اس نے شام کے معاملات میں جو کھل کر مداخلت کی اور شام میں بشار اسد کی حکومت کا تختہ الٹنے کے لیے اس نے اپنا سب کچھ داؤں پر لگا دیا ہے, وہاں بھی اس کو شکست ہو رہی ہے کیونکہ شامی فوج نے کمان سنبھال لی ہے اور وہ یکے بعد دیگرے شہروں سے دہشت گردوں کا صفایا کرتی جا رہی ہے. ایسے میں سعودی عرب کی علاقے اور دنیا کی سطح پر کیا پوزیشن ہوگی اور اس نے علاقے کی رائے عامہ کی جو دشمنی مول لے لی ہے اس سے وہ کس طرح نمٹے گا؟ اس کے علاوہ خود آل سعود خاندان میں اقتدار کی جو رسہ کشی جاری ہے اور 8 مہینے میں 2 ولی عہدوں کا انتقال ہو جانے کے بعد اب ملک عبداللہ یعنی ملک فرماروا عبداللہ کے جانشین کے معاملے کو لے کر جو آپس میں ہی تلواریں کھینچی ہیں, اس کا کیا ہوگا؟ یہ وہ سارے مسائل ہیں جنہوں نے بوڑھے سعودی شہزادوں کی نیندیں حرام کر دی ہیں. اس صورتحال میں سعودی عرب کا سیاسی اور حکومتی مستقبل کیا ہوگا؟ اس کے علاوہ بھی اور کچھ سوالات ہیں جن کا جواب ہم تلاش کرنے کی کوشش کریں گے آج کے اس پروگرام میں. سیدھے اسلام آباد اسٹوڈیو چلتے ہیں جہاں پر موجود ہیں عالمی امور کے ماہر اور سینئر اور سرکردہ طرز نگار صفدر رضا صاحب. السلام علیکم جناب.
وعلیکم السلام.
جی صدر اعظم صاحب السلام علیکم. بظاہر ایسا لگتا ہے کہ ہماری آواز صدر اعظم صاحب تک نہیں پہنچ پا رہی ہے. میری آواز پہنچ رہی ہے آپ تک؟ نہیں. چلتے لندن اسٹوڈیو جہاں پر موجود ہیں
اور آپ کی آواز بہت.
جی صدر اعظم صاحب السلام علیکم.
وعلیکم السلام.
جی اب آواز آپ کی پہنچی, شکریہ آپ کا. صدر صاحب کیا کہنا چاہیں گے سعودی عرب کی جو تازہ ترین صورتحال ہے اور آئے دن جو مظاہرے ہو رہے ہیں اور سیکورٹی فورسز اور فوجیوں کی طرف سے مظاہرین پر گولیوں کی بوچھار ہو رہی ہے. ماہرین کا کہنا ہے کہ آئے دن کے مظاہروں سے سعودی حکام پر خوف اور وحشت کی فضا طاری ہو گئی ہے, اور بعض جو خفیہ اطلاعات آ رہی ہوئی ہے کہ بعض سعودی شہزادوں نے تو اپنی اٹیچیاں بھی باندھ لی ہیں. کیا کہیں گے آئندہ کے بارے میں؟
میں یہ سمجھتا ہوں کہ ایک کافی عرصے سے، اگرچہ بہار عرب تو صرف 2 سال کی بات ہے، لیکن ایک عرصے سے عرب دنیا میں انڈر کرنٹس تھے اور زیر زمین آزادی کی لہریں تھیں، اور وہ دیکھ رہے تھے کہ اس خطے میں بہت بڑی تبدیلی آئی ہیں، بالخصوص ایران کے اسلامی انقلاب آیا ہے، اور پھر عراق میں مکمل جمہوری طریقے پر حکومت کی تبدیلی کا عمل شروع ہو گیا ہے، اور عراق پر تقریباً 3 حکومتیں جمہوری طریقے پر عوام کے ووٹوں سے انتخاب ہوئی ہیں، اور عراق اور عرب پیننسلا کے ارد گرد کے علاقوں میں، بالخصوص شمالی افریقہ میں اور عرب کے کچھ علاقے جیسے کویت ہیں، وہاں پر بہت اچھے طریقے پر جمہوریت جاری تھی، اور اس میں شام کو بھی شامل کر لیجیے اگرچہ اس کے خلاف سازشیں عروج پر ہیں، لیکن بہرحال فلسطین کی تحریک آزادی اور انتفادہ نے، پہلا انتفادہ اور دوسرے انتفادہ نے بھی عرب سٹریٹ کی حالت کو بدلنے میں بہت بھرپور کردار ادا کیا، اور پچھلے 5 دہائیوں سے امریکہ کی اسلام کے بہت اعلیٰ ترین مقدس مقامات پر بالواسطہ اور براہ راست قبضہ، اور عرب مسئلے کے تناظر میں اسرائیل کی بھرپور پشت پناہی، یہ چند وجوہات ہیں جو کہ عرب عوام میں تبدیلی کی خواہش لے کر ابھری، اور اگرچہ ہم نے تیونیسیا میں، اور اگرچہ ہم نے یمن میں اور بحرین میں اور مصر میں دیکھا کہ لوگ سڑکوں پر آ گئے، لیکن اس کے ساتھ ساتھ ہم نے نہ صرف یہ کہ اردن میں، یو اے ای میں اور عمان میں اور بالخصوص سعودی عرب میں دیکھا کہ بہت ساری جگہوں پر، بہت سارے مختلف مقامات پر لوگوں نے مظاہرے کیے، اور وہ لوگ چاہتے تھے کہ وہ اپنے معاملات کو اپنے ہاتھوں میں لیں، اپنی حکومت کی تشکیل خود کریں، استعمار کے مقابلے میں عالم اسلام کی یکجہتی کا ان کا ارادہ تھا، اور یہ پورے خطے میں یہ بات پھیل گئی، لیکن میں یہ سمجھتا ہوں کہ سعودی عرب میں اس کی بہت عجیب صورتحال تھی، وہ اس لیے کہ سعودی عرب ایک ایسی جگہ ہے کہ وہاں کے حکمران خاندان، بالخصوص آل سعود اور اس سے مربوط باقی جو طبقات ہیں، بالخصوص مذہبی طبقات اور سیاسی طبقات، جنہوں نے پیٹرو ڈالرز کو اپنے ہاتھوں میں لے کے رکھا ہوا ہے، ان کا اس ملک پر اتنا شدید تسلط ہے کہ کسی ملک میں اس کی کوئی مثال نہیں ملتی، ہزاروں لاکھوں 36,000 شہزادے وہاں پر موجود ہیں، اور اتنے ہی ان کے خاندان اور ان کی بہت بڑی آل سعود کا کلین، اور نجد کے بہت دوسرے کلینز ہیں جو کہ وہاں کی پیٹرو ڈالر پر قبضہ کیے ہوئے ہیں، لیکن وہاں کے مستضعف لوگ، گرے پڑے لوگ، بالخصوص ایسٹ میں رہنے والے، مشرقی سعودی عرب کے رہنے والے لوگ، جن کو سٹیٹ کے معاملات میں کوئی عمل دخل نہیں ہے، وہ جب دیکھ رہے تھے کہ سعودی عرب کس انداز میں مغرب کے ہاتھوں میں ایک کٹھ پتلی بنا ہوا ہے، اور عالم اسلام کے جو خادم الحرمین الشریفین ہیں، وہ امریکہ کی پالیسیوں کو کس انداز میں مسلمانوں کے درمیان پھوٹ ڈالنے کے لیے استعمال کر رہے ہیں، تو ان لوگوں میں بہت زیادہ شعور پیدا ہوا، اور انہوں نے بھی عرب سپرنگ کے ساتھ ساتھ ٹیونیزیا اور مصر اور بحرین اور یمن کے لوگوں کی آواز ملاتے ہوئے اپنے حالات کو اپنے ہاتھوں میں لینے کی کوشش کی، لیکن سعودی سیکورٹی فورسز کا بہت زیادہ بہیمانہ تشدد، اور بہت زیادہ ان لوگوں کو جیلوں میں ڈالنے اور ان لوگوں کا بالخصوص اقتصادی مقاطع کرنے کے بعد سعودی عرب کی یہ خواہش تھی، بلکہ انہوں نے یہ سمجھ لیا کہ انہوں نے عوام کی آواز کو دبا لیا ہے، لیکن میں یہ سمجھتا ہوں کہ دن بدن یہ بات پھیلتی جا رہی ہے، اور ایک خاص فرقے اور ایک خاص خطے میں نہیں بلکہ پورے سعودی عربیہ میں یہ بات عوام میں مقبول ہو گئی ہے کہ ان حکمرانوں اور ان امریکی کاسہ لیسوں سے جان چھڑائے بغیر عالم اسلام کی آزادی کا خواب ہمیشہ کے لیے بیک برنر پر رہے گا، اور امریکہ اور اسرائیل کی مدد کرنے کی پالیسیاں آل سعود کے ذریعے جو پورے عالم اسلام میں نفوذ پذیر ہوتی ہیں، ان کا کلا کامہ کرنے کے لیے سعودی عوام کو اٹھ کھڑا ہونا ہوگا، اور میں یہ سمجھتا ہوں کہ سعودی عرب کے بادشاہ نے ابھی ریسنٹلی اپارٹ فرام ادر تھنگز، جس میں اس نے لیبیا کے عوام کی مدد کرنے کے بہانے سے اپنے ایک پرانے دشمن سے جان چھڑائی ہے، اور وہ بہت زیادہ انہوں نے فوجیں بھیج کر بحرین کے عوام کی آواز کو بھی دبانے کی کوشش کی ہے، کیونکہ اگر کسی ایک ملک میں بھی کسی شیخ یا کسی امیر یا کسی بادشاہ کی حکومت چلی گئی तो वो इस खत्ते के सारी लैंडस्केप को तब्दील कर देगा। तो मैं ये समझता हूँ कि सऊदी अरब ने और इकदामात के साथ साथ बहुत रिसेंटली बगावत के मौजू पर, सेडिशन के मौजू पर एक आलमी कॉन्फ्रेंस बुलाने का इंदिया दिया है, और मैं ये समझता हूँ अगर उसके खद हाल वाजे नहीं हुए कि आया वो इस्लामी कॉन्फ्रेंस के प्लेटफार्म से उनको बुला रहा है, या वो अरब लीग के प्लेटफार्म से बुला रहा है, या उनको खलीज तआवुन काउंसिल के प्लेटफार्म से बुला रहा है, लेकिन बहरहाल सऊदी अरब की मौजूदा जो ख्वाहिश है कि वो एक बगावत के मौजू पर एक प्रेस कॉन्फ्रेंस, एक आलमी कॉन्फ्रेंस करे, तो मैं ये समझता हूँ कि ये इंडिकेटिव है कि वो समझता है कि उसके मुल्क में आज़ादी की जो लहर आई है वो उसको हर तरीके पर दूसरे अरब मुल्कों के साथ मिलकर दबाना चाहते हैं। लेकिन मैं समझता हूँ कि आज़ादी ख्वाही की ये लहर जो पूरी दुनिया में और बिलखसूस अरब स्प्रिंग के तौर पर जिसको हम याद कर रहे हैं, अगर ये चली है तो ये किसी भी अल्टीमेट रिजल्ट और किसी भी जिसको कहना चाहिए कि लॉजिकल एंड के बगैर ख़त्म नहीं होगी। और आवाम को बहरहाल आप एक खास वक्त तक तो गुलाम बना के रख सकते हैं, लेकिन हमेशा के लिए उनको सबजुगेट करना, उनको गुलाम बना के रखना इंतहाई मुश्किल है। और जब आज़ादी की लहर चल पड़े तो वो आज़ादी हासिल होके रहती है, भले आप कितनी ही दौलत खर्च कर दें, भले आप कितने ही टैंक इस्तेमाल कर लें, बहरहाल फतह निहत्ते और लेकिन मुत्तहिद अवाम की होती है, और सऊदी अरब और पूरी अरब दुनिया में ऐसे जरूर होगा।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँ। चलते हैं लंदन स्टूडियो जहाँ पर मौजूद है आलमी उमूर के माहिर डॉक्टर मकसूद सिद्दीकी साहब। सिद्दीकी साहब अस्सलाम वालेकुम।
जी वालेकुम अस्सलाम।
सिद्दीकी साहब आप मुसलसल नजर रखे हुए हैं हालात पर, आप देखें कि 1.5 साल से सऊदी अरब में जब से इलाके में इस्लामी बेदारी की लहर आई है वहाँ भी अवाम अपने बुनियादी हकूक के मुतालबे को लेकर सड़कों पर निकल रहे हैं और पुरअमन मुजाहरा कर रहे हैं, लेकिन सऊदी हुकूमत और इसके सिक्योरिटी अहलकारों की तरफ से उन्हें बुरी तरह से कुचला जा रहा है और ताकत का बेदरेग इस्तेमाल उन पर किया जा रहा है, लेकिन मुजाहरे बदस्तूर जारी हैं। इस दौरान सऊदी हुकूमत की पॉलिसी यह है कि मुजाहरे करने वालों को गैर मुल्की एजेंट करार दें और तो और ये कहें कि ये सिर्फ एक तबका है या एक फिरका है जो सिर्फ मशरकी इलाकों में बसने वालों की तरफ से इस तरह के मुजाहरे हो रहे हैं, यानी वाज़ह लफ्ज़ों में शिया मुसलमानों की तरफ से। क्या रियाज में भी शिया मुसलमान है? क्या कल रात जो जद्दा में मुजाहरा हुआ है वहाँ भी शिया मुसलमान है? क्या बरेदा में जो मुजाहरे हुए हैं वहाँ भी मुसलमान है? या जो मुल्क की मुख्तलिफ यूनिवर्सिटियों में तालिबात ने मुजाहरे किए वो सब शिया मुसलमान थे? तो ये जो सऊदी हुकूमत का यह प्रोपेगंडा है, तो मुजाहरों का जो दायरा मुल्क के दीगर इलाकों तक फैलता जा रहा है वो उसको बातिल और बेबुनियाद करार नहीं दे रहा है कि ये सिर्फ शिया मुसलमानों की तरफ से हो रहा है?
जी बिल्कुल, आपने सही कहा ये कि शुरू में जो ईस्ट में मशरक के इलाकों में जो मजारे शुरू हुए थे उसको उन्होंने शिया शियों के मजारे के नाम से किया था, लेकिन जैसा आपने फरमाया कि अब तो तमाम मुल्क में मजारे हो रहे हैं, तो ये जो इनकी कोशिश है, ये देखिए ये जो शिया और सुन्नी मुसलमानों के बीच में जो आपस में जो झगड़ा कराने की कोशिश है, ये इन्होंने ये सीरिया में कर रहे हैं, इन्होंने क्या कहते हैं इराक में की, और ये तो और इसमें उनको हर हमेशा नाकामी हुई और अभी भी यहाँ पे भी सऊदी अरब में भी उनको नाकामी होगी। ये अब लोगों को समझ में आ गया है कि इनकी जो इन जैसे कि जिस तरह से ये अमेरिका के और CIA के और इजरायली हुक्म को मानते हैं और उनकी जो प्लान है उस पर चलते हैं, उसके अब चाहे शिया हो चाहे सुन्नी हो या कोई भी हो किसी भी मजहब का हो, उनके बाद ये समझ में आ गई है कि इनको कोई मजहब से या इस्लाम से या दीन से उनका कोई मकसद नहीं है, इनको सिर्फ ये चाहिए कि इनकी जो आले सऊद के ने जो अपनी हुकूमत यहाँ पकड़ी हुई है उसको किस तरह से अपने कब्जे में रखें। देखिए जहाँ तक कि इनके मुल्क के खिलाफ जो एहतजाज की बात है, आपको इल्म होगा कि 1979 में जो मक्का की जो सीज हुई थी उसमें शिया लोग नहीं शामिल थे, तो यानी वो बहुत बड़ी सीज थी, उसके बाद उसका जो अंजाम हुआ उसका भी हमें मालूम है। 2003 में जो बॉम्बिंग कैंपेन हुई है उसमें कोई मेरे ख्याल में कोई शिया लोगों का नहीं था जिसको उन्होंने अलकायदा पे उस सबको ब्लेम किया। ये तो सिर्फ कहने की बात है कि मतलब ये चूंकि अब शाम में ये सब सिलसिला चल रहा है तो उसकी वो चाहते हैं कि उसी की आग में या बहरीन में मसलन कि अब लोगों को ये बात समझ में आ गई। तो पहला तो आपके सवाल का जवाब मैं ये कहूँगा कि ये जो है ना इनका ये जिस तरह से ये डाइवर्ट करना चाहते हैं अटेंशन इस तरह की सेक्टेरियन चीज़ में, ये नहीं चलेगी। اب سوال یہ پیدا ہوتا ہے کہ یہ ہو کیوں رہا ہو, اس لیے رہا ہے کہ جیسا آپ نے پروگرام کے شروع میں کہا, ابھی تک تو ان کو یہ بھی پتہ نہیں ہے کہ جو ملک عبداللہ ہیں جو تقریباً 90 سال کے ہو چکے ہیں اور متواتر بیمار رہتے ہیں, ان کے بعد اس ملک کی جو بادشاہت ہے وہ کون سنبھالے گا. دو انہوں نے جو تھے ان کے جو جن لوگوں کو نامزد کیا تھا, یعنی ان کے جو اس کو کیا کہتے ہیں دو بھائیوں کو, دونوں کا انتقال ہو چکا ہے. اور اس کے ساتھ ساتھ ایک خبر اب یہ سامنے بھی آئی ہے کہ جو بندر بن سلطان ہیں ان کا, جن کے والد کا ابھی انتقال ہوا ہے, ان کو وہ بھی ان کو بھی قتل کر دیا گیا ہے. اور اس سے بھی میں سمجھتا ہوں کہ ان کی سوچ سمجھ سے بہت زیادہ اثر پڑے گا, کیونکہ بندر بن سلطان کے بارے میں جیسا آپ کو علم ہے کہ وہ امریکہ کے بہت ہی قریب دوستوں میں رہے ہیں, اور جو کہ بلکہ بش کے جارج بش کی انٹرنل فیملی کے, وہ اندرونی فیملی کے سمجھیے کہ ایک رکن کی طرح سے ان کو مانا جاتا تھا, جو 1983 سے لے کر اور ابھی 2005 تک جو تھے سعودی سفیر امریکہ میں رہے ہیں. اور ان کا, جن کے بارے میں یہ کہا گیا ہے ابھی پچھلے پروگرام میں جب میں نے شرکت کی تھی, اس کے بعد اطلاع یہ ملی تھی کہ جو دمشق میں جو دھماکہ ہوا ہے جس میں وہاں کی حکومت کے بہت اونچے چار اونچے لوگوں کا قتل ہوا, اس میں اس کی جو پلاننگ تھی وہ سی آئی اے نے کی تھی, اور اس میں ان کا بندر بن سلطان کا بہت بہت ہاتھ تھا. اور جو لوگوں نے آ کے یہ دھماکہ وغیرہ کیا تھا ان کو وہاں وہ اردن سے وہ آئے تھے, اور تو اس کا نتیجہ یہ ہوا کہ اس کے میں شام کی حکومت نے, اب یہ کہا یہ جا رہا ہے, ان خبروں کی ابھی تک تصدیق نہیں ہوئی ہے, کہا یہ جا رہا ہے کہ شام نے اس کے بدلے میں ان کو یعنی جو یہ جو ہلاک ہوئے ہیں وہ یہی ہے کہ چونکہ شام کے دھماکے کی جو ذمہ داری تھی وہ ثابت ہو گئی تھی کہ انہوں نے کی ہے, تو اس وجہ سے. تو مقصد میرا کہنے کا یہ ہے کہ یہ اب حکومت, یہ جو آل سعود ہیں یہ بہت پریشان ہیں, اور جیسے آپ نے کہا تھا کہ اٹیچی کیس, ان کے بہت سے لوگوں نے اٹیچی کیس باندھے ہوئے ہیں, بلکہ نہ صرف اٹیچی کیس اپنے باندھے ہوئے ہیں, وہ انہوں نے ان اپنا بہت مال جو ہے پیسہ وہ یورپ کے ملکوں میں, اسپین میں خاص طور پہ اور امریکہ میں انہوں نے وہاں پہ پہنچا دیا ہے, تاکہ اگر ان کو آخر وقت میں بھاگنا پڑے تو وہ نکل کے چلے جائیں. اور تیسری چیز یہ ہے کہ جو ان کے ساتھ وہاں کے اوپر جو بڑی بڑی فیکٹریز لگی ہوئی ہیں سعودی عرب میں, جو ملٹی نیشنل کمپنیز میں, ان سب اس میں ان کے شیئرز ہیں, ان کے ساتھ ان کی ڈیل یہ ہے کہ اگر یہ وہاں پہ بھی نہیں ہوں گے تو ان کو اس کے جو فیکٹریاں تو ظاہر چلتی رہیں گی, کوئی بھی حکومت ہو تو اس کا بھی ان کو جو ہے فائدہ ان کو ملتا رہے گا. تو یہ ساری چیزیں ایسی ہیں کہ مجھے لگ رہا ہے کہ ان کو اب یہ محسوس ہو گیا کہ ان کے جو ہیں دن تقریباً پورے ہونے والے ہیں, اور جس طرح سے انہوں نے شام میں یعنی جو دہشت گردی شروع کرائی, شام میں جو قتل غارت جو ہوا, جس کی مالی طور پہ اور فوجی طور پہ اور بلکہ اور یعنی اور یعنی وہاں کے اس کے جو دہشت گردوں کے طور پہ ساری مدد سعودی عرب نے اور قطر نے کی, اور ظاہر ہے جو اس کی پلاننگ تو جیسے ہم کو معلوم ہے کہ نیٹو نے اور امریکہ نے کی ہوئی ہے, تو وہ ایک طرح کا ان کے اوپر بہت زیادہ بیک فائر اب ہو گیا ہے. اب چونکہ ان لوگوں کا بھی ان کے جو شہزادے ہیں اتنے لوگوں ان کا قتل بھی ہو گیا اور کچھ وہ فوت بھی ہو گئے, تو اس وجہ سے اپنے کو بہت ہی زیادہ اس وقت جس کو کہتے ہیں بہت ونریبل محسوس کر رہے ہیں. تو اب دیکھیے, اب یہ میں امید یہ کرتا ہوں کہ احتجاج یہ جاری رہیں گے اور اس کی وجہ سے ان کی حکومت پہ زور پڑے گا اور ممکن ہے. دیکھیں ضروری چیز اس میں یہ ہے کہ ہمارے ان لوگوں کے پاس کوئی آلٹرنیٹیو کوئی پلان ہونا چاہیے کہ جب یہ آلے سعود ہٹیں گے تو اس کی جگہ کون لے گا, کہ یہ بڑا مسئلہ ہو جاتا ہے. دیکھیے ابھی بھی یہ ہر ابھی ہم نے
بہت اچھے نقطے کی طرف اشارہ کیا ہے آپ نے, میں پھر حاضر ہوں گا آپ کی طرف.
ٹھیک ہوا, لیکن یہ کہ جس طرح کے یہ
میں پھر حاضر ہوں گا. اس وقت ٹیلی فون لائن پر موجود ہیں پاکستان اسلام آباد سے سرکردہ تجزیہ نگار جناب عمر ریاض عباسی صاحب. عمر عباسی صاحب السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
ابھی آخری گفتگو میں مقصود صدیقی صاحب نے ایک اہم نقطے کی طرف اشارہ کیا کہ آل سعود کے بعد حکومت جائے گی کس کے پاس. اب جتنے بوڑھے شہزادے تھے یہ کے بعد دیگرے فوت کرتے جا رہے ہیں, اور آپ دیکھیں کہ دو ولی عہد 8 مہینے میں مارے جا چکے یا بہرحال انتقال کر گئے, اور جانشینی کے معاملے پر لے کر تلواریں کھینچی ہوئی ہیں خاندان کے اندر. इस दौरान जो अंदर से इतलात आई हैं और खुद घर का भेदी लंका ढावे वाली बात है, तलाल बिन अब्दुल अजीज जो कि मौजूदा फरमारवा के सौतेले भाई हैं और जिनका दावा यह है कि वली अहदी उन्हें मिलने चाहिए थी लेकिन उन्हें नहीं मिली और चुनांचे उन्होंने बयात कमेटी से जो है अपने को अलहदा कर लिया, उनका कहना यह है कि अमरीका पूरी तरह से ये कोशिश कर रहा है कि कतर को आगे ले आए और सऊदी अरब के टुकड़े टुकड़े कर दे और आले सऊद खानदान को मुख्तलिफ शहरों में मुंतशिर करके रख दे। तो अब जो ये सूरत हाल पैदा हो रही है अंदर से और इख्तदार की जो जंग है पूरे उरूज पर, क्या उसी का ही नतीजा है कि आले सऊद खानदान अब चारों तरफ हाथ पैर मारा, कहीं शाम में जो है वो खाना जंगी की आग भड़का रहा है तो कहीं इराक में बम धमाके करा रहा है, कहीं खुद अपनी आवाम को जो है वो गोलियों की बौछारों से वो हलाक कर रहा है, तो नतीजा क्या देख रहे हैं, मुस्तकबिल क्या देख रहे हैं खुद आले सऊद खानदान का?
देखिए इस मौजू पर मैं गुज़श्ता काफ़ी अरसे से काम कर रहा हूँ। आले सऊद की जो तारीख है, इनकी बादशाहतें हैं, इनकी तबीयतें हैं और एक मोनार्की कॉन्सेप्ट इन्होंने शुरू किया है जो अमीर शाम से शुरू हुआ था, पहला किंगडम जो जब मौला अली मुश्किल कुशा करमल्ला वजुल करीम के बाद आपके साहबजादे नवासे रसूल इमाम हसन अलैहिस्सलाम खिलाफत पर मुतमक्किन हुए, तो आपने विदड्रॉ दिया था और वो भी इसलिए नहीं दिया था कि मैं फुल फ्लैज एक्सेप्ट करता हूँ, वो इसलिए कि मदीना तो रसूल खून आलूद ना हो, इक्तदार को मैं अपने पाँव की ठोकर से उड़ाता हूँ। तो ये अमीर शाम इनका जो है वहाँ इनकी बुनियाद है, वहां से इनको इक्तदार की हवस जो है वो लगी हुई है, वो यजीद तक आई फिर मरवान बिन हकम तक, ये चलते चलते तो देखे इन्होंने तो अपनी जो हुकूमतें थी वो दस्तरखान जो है लाशों पे दस्तरखान बिछा के इन्होंने हुकूमतें की हैं, चाहे बनो उमैया का तवील दौरे इक्तदार हो या बनु अब्बास का हो, इन्होंने अहले बैत पे या दीगर जितने भी लोग थे उनकी लाशों पे, और मोहम्मद बिन अब्दुल वहाब नजदी इनका इमाम है मिडल जो पीरियड है उसके अंदर, उसको आप देखें उसने जिस तरह से लाशें गिराई और मजारात को मुनहदम किया, तो ये मेरे ख्याल में मिडल पीरियड के बाद अब आले सऊद के पास जब से ये आया है खिलाफत उस्मानिया गिरी है, तो ये चाहते थे कि ये जो खिलाफत उस्मानिया टुकड़ों में बढ़े और हमारे पास एक छोटा सा टुकड़ा आ जाए तो हम उस पर हुक्मरानी करें, लेकिन बदकिस्मती ये है कि जब से सऊदी अरब कायम हुआ दुनिया के नक्शे पे आया उस वक्त से आले सऊद के अंदर से इक्तदार की हवस की वजह से अपने लोगों की गर्दन मारी जा रही है। जैसे आप देखें कि हारून रशीद के बेटे मामून ने अपने भाई अमीन को कत्ल किया था और अपने एक खलीफा को भेजा कि उसको जाके मार दो, इसी तरह कई जगह पे बेटे ने बाप को, बाप ने बेटे को कत्ल किया है, ये उन्हीं की जरूरत में से है और ये कत्ल इसलिए सिर्फ हो रहे हैं कि अमेरिका ये चाह रहा है, मैं जिम्मेदारी के साथ ऑन द रिकॉर्ड ये बात कह रहा हूँ, जज्बात से हटके कह रहा हूँ, अपनी तहकीक और अपने कलम और अपने शऊर की बुनियाद पर यह बात कह रहा हूँ कि इन करीब सऊदी अरेबिया को टुकड़ों में तकसीम किया जाने वाला है, और बिल्कुल आपकी बात दुरुस्त है, ये आपका शायबा नहीं बल्कि आपकी तहकीक है, वो इसलिए टुकड़ों में किया जाएगा कि ताकि सऊदी अरेबिया की जो पावर है उसको पारा पारा किया जाए और वहां से कोई इनकलाब की तहरीक ना उठने पाए, वो बेदारी शऊर जो इस वक्त मिडल ईस्ट के अंदर या पूरी दुनिया को मुतासर कर रहा है, और इमाम खमीनी की फिक्र जो है वो नौजवानों के अंदर और बादशाहतों को जो है उनके ईवानों को लर्जा बरंदाम कर रही है और यजीदियत के ईवानों में दरारें डाल चुकी है, वही जो बेदारी शऊर की आवाज है वो अब हरमैन शरीफैन के दरो दीवार तक पहुंच चुकी है, वो मक्का मुकरमा के दरो दीवार और नजद की वादियों से टकरा रही है, तो वादी नजद के बेकार पत्थर या तो एक दूसरे को मार रहे हैं या फिर वो ये सोच रहे हैं कि इस चीज से कैसे निपटा जाए, तो मेरे ख्याल में सऊदी अरब के टुकड़े टुकड़े होने वाले हैं, और वहां पे जैसे आप कह रहे हैं कि उसका अल्टरनेट कौन होगा, कौन सी हुकूमत आएगी, वहां पे कुछ लोग ऐसे मौजूद हैं वहां पे सादात कम्युनिटी है या हदीस और कुरान के माहिर हैं जो उलमा सुलहा मक्का और मदीना के अंदर मौजूद हैं, वो जो दस्त हुए जिनकी आवाज कोई नहीं सुनने वाला, जैसे शेख मोहम्मद बिन अली अल मालकी, उनसे मैं खुद मिला हुआ हूँ, बहुत बड़े बुजुर्ग हैं और आले बैत के कदरदान थे, मोहब्बत करने वाले, हदीस पे उनका बहुत सारा काम था, तो वो जब लाहौर में आए एक जगह पे सेमिनार में उनसे हदीस मुसलसल बिल मुसाफा ली और मुलाकात हुई, तो उन्होंने कहा कि सऊदी अरब में, ये मैं एक तारीखी जुमला कोट कर रहा हूँ, शेख मोहम्मद बिन अलवी अल मालकी जो अब रुखसत हो गए दुनिया से चले गए अल्लाह उनकी मगफरत फरमाए, कई किताबों के मुसनिफ, उन्होंने कहा कि सऊदी अरब के अंदर जेर जमीन एक बहुत खतरनाक इनकलाब जो है उसकी हमें जो है वो शोरिश महसूस हो रही है, और जब तक बुनियादी हकूक सऊदी अवाम को नहीं दिए जाते, جب تک امریکن پالیسیز کو جو ہے وہ ختم نہیں کیا جاتا، اسرائیل سے تعلقات ختم نہیں کیا جاتے اور آزادانہ منصفانہ کمیشن نہیں بنایا جاتا، سعودی عرب جو ہے وہ تباہی کی طرف جائے گا. اور دوسری امپورٹنٹ بات انہوں نے یہ کی، یہ پہلی دفعہ میں آپ کے ٹی وی چینل پہ شیئر کر رہا ہوں جی، کہ سعودی شہزادے جو ہے وہ حج کی کرپشن کے اندر ملوث ہیں. یہ جو حج ہوتا ہے ہر سال پوری دنیا سے لوگ آتے ہیں، اس میں بعض سعودی شہزادے، اس کا نام ایک دو کا میں آپ کو تصدیق کر کے اگلے پروگرام میں بتاؤں گا، کہ انہوں نے پوری دنیا سے جو مظلوم مسلمان حاجی جو اپنا جیب خرچ لے کے جاتے ہیں انہوں نے ان کو بھی نہیں بخشا، اور وہ دولت بھی انہوں نے وہاں سے جو منافع لیا ہوٹلنگ کے باب میں، ٹریولنگ اور ٹوریزم کے باب میں، وہ چاہے پاکستانی ہیں، ایرانی ہیں، انڈونیشین ہیں، افغانی ہیں، ان کا حج کا جو پیسہ تھا اس میں بھی کرپشن ہوئی اور وہ پیسہ آج یورپ اور امریکہ کے بینکوں کے اندر ہے. تو یہ جو عمرے اور حج میں مسلمانوں کو معاف نہیں کرتے، تو آپ کا کیا خیال ہے یہ شام میں نہتے مسلمانوں کو معاف کر دیں گے،
اردن
میں معاف کر دیں گے؟ تو یہ میرے خیال میں سلسلہ چلتا رہے گا اور سعودی عرب تباہی کے دہانے پہ کھڑا ہے.
جی عمر عباسی صاحب، میں پھر حاضر ہوں گا آپ کی خدمت میں. صدر رضا صاحب، واشنگٹن پوسٹ نے ابھی ایک خبر شائع کی ہے جس میں یہ کہا گیا کہ بندر بن سلطان، جن کے بارے میں آج ہی بعض سائٹوں میں یہ ہے کہ انہیں قتل کر دیا گیا، بہرحال اس کی تو ابھی باضابطہ تصدیق نہیں ہو سکی، لیکن انہوں نے اپنے شاہ سے، ملک عبداللہ سے بات کہی اور یقین دلایا کہ آپ اطمینان رکھیے، آپ کی حکومت کو کچھ ہونے والا نہیں ہے، ہم نے دہشت گردوں، کرائے کے ایجنٹوں اور القاعدہ کے افراد کو اتنی بڑی تعداد میں جمع کر رکھا ہے کہ وہ ملک کے اندر شورش کو بری طرح سے کچل دیں گے اور عراق اور شام میں بھی چین اور سکون نہیں آنے دیں گے. بندر بن سلطان کے اس اقدام کے بارے میں اگر انہوں نے ایسا کہا ہے اور کیا جیسا کہ واشنگٹن پوسٹ نے لکھا ہے، تو آپ کیا کہنا چاہیں گے کہ یہ کیا اکیلے دم پر کر سکتے ہیں یا یہ سب کچھ امریکہ کی آشیرواد کے تحت ہے؟ ظاہر ہے کہ اتنی بڑی تعداد میں کرائے کے ایجنٹوں کو اکٹھا کرنا اور القاعدہ کے افراد کو جن کے پیچھے امریکہ پڑا ہوا ہے وہ کیسے اکٹھا کر سکتے ہیں؟
میں یہ سمجھتا ہوں کہ بندر بن سلطان ایک بہت ہی دلچسپ کیریکٹر ہے، جس کو تھوڑی سی ڈیٹیل میں آپ دیکھیں، وہ 22 سال تک امریکہ میں سعودی عرب کا سفیر رہا اور اس کے بہت وہ انر سرکل، جیسا کہ ہمارے لندن سے دوست نے کہا کہ وہ ایک انر سرکل پریزیڈنٹ بش کا تھا، اس سے مربوط ہے. اور جب پورے 12 تاریخ کو، جب پورے امریکہ میں 12 ستمبر 2001 کو جب پورے امریکہ میں 9/11 کے بعد ایئر اسپیس بند تھی، تو بندر بن سلطان کے کہنے پر امریکن سول ایویشن، جو فیڈرل سول ایویشن ہے، اس نے بے شمار بن لادن فیملی کے لوگوں کو ریاض منتقل کیا تھا. تو 22 سال تک یہ رہے اور وہاں پر یہ نیو کنزرویٹو کے بہت قریب تھے، جو کہ پرو اسرائیل ایسا گروپ ہے جو کہ امریکہ کے مفادات سے بھی زیادہ اسرائیل کے مفادات کو دیکھتا ہے. اور جب جو وہ یہاں واپس آ گئے تو اس کے بعد انہوں نے پھر بھی واشنگٹن یاترا نہ چھوڑی اور وہ جا کر براہ راست صدر بش سے ملتے تھے، اور یہ سعودی وزیر خارجہ اور وہاں کے سعودی عرب کے جو امریکہ میں نئے سفیر تھے ان کو بھی اعتماد میں لیے بغیر وہ ملتے تھے، یہاں تک کہ 3 دفعہ سعودی سفیر نے 2003, 2004 اور 2007 میں استعفیٰ دے دیا کہ اگر سعودی عرب کے نیشنل سیکورٹی کونسل ان کے آتے ہی سعودی عرب نے بنا دی تھی کہ بندر بن سلطان کو وہاں پر تعینات کیا گیا. اور پھر وہ ایسا شخص ہے کہ جو اسرائیل کی حمایت میں ایک دفعہ شام میں بھی گیا اور شام کے بشار الاسد نے اس کو قید میں رکھا اور اس نے ساری باتیں جو حزب اللہ کے بارے میں وہ سازش کر رہا تھا، اور وہ جو حزب اللہ کے بارے میں، حزب اللہ پر جو حملہ ہوا تھا 2008 میں کینڈول اور اسرائیل نے، جس کو نئے مشرق وسطی کے پینگز کہے تھے، اس دوران یہ کچھ عرصہ سیریا میں قید رہا، شام میں قید رہا، جہاں تک کہ خود ملک عبداللہ یعنی کنگ عبداللہ کو خود مداخلت کر کے اس کو شام کی حکومت کے ریکویسٹ کر کے اس کو چھڑانا پڑا. تو میں یہ سمجھتا ہوں کہ اس کے آتے ہی اس خطے میں بالخصوص امریکہ اور اسرائیل کے تعاون سے پرنس بندر بن سلطان نے ایک بہت بھرپور مہم شروع کی، اور اس کے لیے جو ہے نیو یارکر میں سیمور ہرش نے بھی ایک بہت شاندار مضمون لکھا تھا کہ کیسے وہ پیٹرو ڈالر استعمال کر رہا ہے اور بنگلہ دیش سے لے کر مراکو تک کیسے وہ القاعدہ جیسی تنظیموں کو، جو کہ اینٹی شیعہ اور استعمار کے حق میں موومنٹ چلاتی ہیں، میں یہ کہتا ہوں کہ اینٹی شیعہ کی بات سے بھی زیادہ یہ تھا کہ مختلف فرقوں کے درمیان، جیسے پاکستان میں صرف اینٹی شیعہ موومنٹ نہ چلی بلکہ القاعدہ اور اس کے حواریوں نے ایسے اہل سنت جو کہ معتدل مزاج تھے ان کے خلاف بھی انہوں نے مزاروں پر بم دھماکے کیے. تو یہ ان کا کمال تھا کہ انہوں نے امریکہ اور اسرائیل کے مفادات میں بالخصوص عراق میں سیکٹیرینزم کو ہوا دی. عراق میں انہوں نے کئی ملین ڈالرز پچھلے الیکشنز پہ خرچ کیے, پاکستان میں انہوں نے اس پر بہت زیادہ کام کیا, بالخصوص ان کا کام یمن میں اور نارتھ افریقہ کے ملکوں میں ہے. تو میں یہ سمجھتا ہوں کہ اگر یہ بات واشنگٹن پوسٹ جس کا آپ حوالہ دے رہے ہیں یہ بات ہے تو یہ قابل فہم ہے, کیونکہ القاعدہ اور اس کے حواری اور اس کے ساتھ چلنے والی آرگنائزیشن, اب تو یہ بات پایا ثبوت کو پہنچ گئی ہے لیبیا اور سیریا کے واقعات کے بعد, کہ یہ امریکہ کی پروردہ تنظیمیں ہیں جنہوں نے عالم اسلام اور مسلمانوں کو بدنام کرنے کے لیے امریکہ اور اسرائیل کی حمایت سے مسلمانوں کو ٹکڑے ٹکڑے کرنے کا پلان بنایا ہے. جہاں تک اس بات کا تعلق ہے کہ وہ قطر کو آگے کر رہے ہیں, یو اے ای کو آگے کر رہے ہیں اور وہ عربین پیننسولا کے جو بڑے کنٹریز ہیں ان کو ٹکڑے ٹکڑے کر دینا چاہتے ہیں, تو یہ نیا پلان نہیں ہے بلکہ ایک پرانا پلان ہے جس کا آغاز عراق سے ہونا تھا, لیکن عراق کی مدبرانہ قیادت اہل سنت اہل تشیع اور کرد قیادت نے اپنے ملک کو قربانیاں دے کر متحد رکھا ہے تاکہ وہ اسرائیل کی اتنی خدمت کرنے کے لیے امریکہ کے اشاروں پر نہیں چل سکتے تھے, انہوں نے فوراً امریکہ کو بھی نکال باہر کیا. تو اب نیا پلان یہ ہے کہ اسرائیل کی حمایت کے لیے بڑے بڑے عرب ملکوں کی طاقت کو توڑا جائے. اس کے علاوہ میں یہ سمجھتا ہوں کہ انٹر عرب کلین جس کا بہت پرانا آپ نے اشارہ فرمایا تھا وہ یہ ہے کہ شاہ فیصل اور بندر بن سلطان کے والد شاہ سلطان کی فیملیز کے لوگ جو کہ سعود عرب سعودی شاہی فیملی کا بہت بھربوط حصہ ہیں, اور آپ نے طلال بن عبدالعزیز کی مثال دی, تو یہ سلطان فیملی اور فیصل فیملی آپس میں بہت زیادہ دشمنی کے اس میں ہیں, کیونکہ یہ سمجھتے ہیں کہ وہ کنگ عبدالعزیز کے اوریجنل ہیئرز ہیں, اور پہلے یہ لگتا تھا کہ سعود الفیصل جو کہ وزیر خارجہ ہے اور بندر بن سلطان ان کے درمیان بہت زیادہ رشا کشی تھی, اور یہ شہزادے اور یہ کلینز آپس میں بہت زیادہ لڑ رہے تھے, اور ہر دو کلینز کو اندر سے یقین ہے کہ امریکہ اس کی پشت پر ہے, کیونکہ امریکہ بہرحال دونوں سائیڈوں پر ان لوگوں کو یقین دلا رہا ہے, لیکن امریکہ وہاں کی انٹرنل انٹر کلینزک پالیٹکس کو دیکھے گا, جس کا پلڑا بھاری ہوگا وہ اس کے ساتھ جائے گا. تو میں یہ سمجھتا ہوں کہ ایک بہت بڑی انٹرنل کانفلکٹ ہے جو سعودی عرب میں ہے, اور اس پر انشاءاللہ ہم اپنی نیکسٹ باری میں یہ بات
ڈیٹیل. یہ تو سعودی عرب کی داخلی صورتحال تھی, جب ہم خارجی یا خارجہ سطح پر اس کی پالیسیوں کو دیکھتے ہیں تو وہاں بھی اس کو بھی بری طرح شکست ہوتی نظر آ رہی ہے. آپ دیکھیں ابھی مخصوص صدیق صاحب میں آپ سے سوال کرنا چاہوں گا, صدراعظم صاحب نے اسرائیل کی خدمت کی بات کی کہ امریکہ چاہتا ہے کہ علاقے کے یہ جو چھوٹے چھوٹے حکومت ہیں یہ اسرائیل کی خدمت کرتی رہے. جہاں تک خدمت کی بات ہے آپ دیکھیں کہ شام میں جو گروپس اس وقت شام کے عوام اور حکومت کے خلاف برسر پیکار ہیں اور وہاں پر بے گناہ لوگوں کا خون بہا رہے ہیں, ان کی طرف سے تازہ بیان یہ آیا ہے کہ ہم اسرائیل سے فوجی مدد لینے کے لیے ہر حال میں تیار ہیں اور اسرائیل کو اپنا دشمن نہیں سمجھتے. یہ کون کہہ رہا ہے؟ یہ وہ کہہ رہے ہیں جو شام کی حکومت کے خلاف برسر پیکار ہیں. البتہ سعودی عرب امریکہ ان لوگوں کو شام کا عوام کہہ رہے ہیں, شام کے مسلمان عوام کا نام دے رہے ہیں, تو یہ کہہ رہے ہیں کہ ہم اسرائیل کو اپنا دشمن نہیں سمجھتے, ان سے مدد لینے کے لیے تیار ہیں. ادھر سعودی عرب کے بادشاہ انہی مسلح گروہوں کے لیے چندہ اکٹھا کر رہے ہیں, ان کی ہی لیے ایس ایم ایس پورے ملک میں جو ہیں وہ دیے گئے ہیں کہ ان کے لیے چندہ اکٹھا کیا جائے. تو براہ راست یا بالواسطہ طور پر آپ کیا نہیں سمجھتے کہ یہ چندہ جو اکٹھا ہو رہا ہے یہ ان مسلح گروہوں کے لیے نہیں بلکہ اسرائیل کے لیے ہو رہا ہے؟
یہ تو ہے, تاکہ اس میں تو دیکھیں جس پہلے میں عرض کر چکا ہوں کہ جو اس کے جو پیچھے جو سب سے ضروری جو پس منظر ہے وہ یہ ہے کہ کسی صورت سے جو ایران کا جو تعلق ہے حزب اللہ سے, اور حزب اللہ کو میں بار بار اس لیے میں اس کا نام لوں گا, وہ اس لیے کہ حزب اللہ واحد وہ گروپ ہے کہ جس نے اسرائیل کو ایک دفعہ نہیں کتنی دفعہ شکست دی, وہی گروپ ہے جس نے اسرائیل کو ساؤتھ لبنان سے نکالا. تو اور ابھی جو پچھلی جو جنگ ہوئی تھی 2006 میں جس میں اسرائیل کو بڑی شکست ہوئی تھی وہ حزب اللہ سے ہوئی تھی, لیکن حزب اللہ بغیر ایران کی مدد کے نہیں اپنے وہ چل سکتا. تو جو شام کے پاس جو سب سے بڑی جو مصیبت آئی ہوئی ہے وہ اس وجہ سے ہے کہ شام نے ایران کی ایک طرح سے ایران کا اور حزب اللہ کا اور حماس کا اور جو بھی وہاں پہ جو اس طرح کے گروپ ہیں उसका जो लिंक जो बना हुआ है उसको वो ख़त्म करना चाहते हैं, ताकि पूरा जो पूरा इसराइल का जो पूरा कंट्रोल है मुकम्मल तौर पर हो जाए। शाम सूर्या वाहिद मुल्क है कि जिसने किसी किस्म की कोई पीस ट्रीटी इसराइल के साथ नहीं साइन की है, जिसने अभी तक अपनी जो गोलान हाइट्स जो इतनी ज़रूरी हैं उसको वापस नहीं लिया। हालांकि वो अगर वो पीस ट्रीटी साइन कर ले इसराइल के साथ तो वो उनको वापस मिल जाएगी, और वो अड़े रहे हैं। और उन्होंने शाम वाहिद एक मुल्क है कि जिसने ईरान की का साथ दिया है, और ईरान वाहिद मुल्क है जिसने फलस्तीन की मदद के लिए आवाज़ उठाई और हर तरह की मदद की है। मतलब ये देखिए, ये तो इन सऊदी अरब ने, मिस्र ने और तमाम मुल्कों ने तो फलस्तीन को और इन तमाम मुल्कों को बेच दिया इसराइल के लिए, उनको कोई परवाह नहीं है। जो वाहिद मुल्क जो जिसने कोशिश की है फलस्तीन की मदद करने की वो ईरान है, और ईरान को जाहिर है कि जब तक कि शाम जैसा मुल्क नहीं हो तो ईरान की मदद फलस्तीन तक नहीं पहुँच सकती। तो सबसे बड़ी बात तो ये है कि ये सब कुछ इसलिए हो रहा है कि जब सीरिया को जो न्यूट्रलाइज कर लेंगे तो ईरान के ऊपर फिर डायरेक्टली दबाव पड़ेगा, एक, और दो, हिजबुल्ला की कुछ जो ताकत उसमें कमी आ जाएगी, इसमें कोई शक नहीं है। और जो उसकी जो लबनान की जो पॉलिटिक्स है, वहाँ की सियासत, उस पर क्या असर होगा, उसका भी उससे तवज्जो की ज़रूरत है, क्योंकि अभी तक जो असर और रसूख हिजबुल्ला का है, जिसके वजह से वो मुल्क एक तरह से कहना चाहिए इसराइल के मुकाबले में खड़ा हुआ है, उसका क्या रंग होगा। देखिए, दूसरी चीज़ ये है कि इनकी जहाँ तक के इसराइल की मदद और इसराइल को जैसे अपने को बेच देना इसराइल के लिए, मुझे सब याद नहीं आ रहा, लेकिन जिस साल एंटेबी पे रेड हुई है, इजरायलियों ने जो हमला किया है युगांडा में, जब ईदी अमीन ने उनको कैदियों को इजरायलियों को कैद कर लिया था, तो जो हवाई जहाज जो तेल अवीव से उड़े थे, इनके जंगी हवाई जहाज, वो सऊदी अरब के ऊपर, सऊदी अरब के टेरिटरी के ऊपर उन्होंने गुजरे थे, वहां पे उन्होंने रिफ्यूलिंग की थी। तो अब इन्हें इतने साल गुजर गए हैं, मैं समझता हूँ 30-35 साल ज्यादा गुजर गए होंगे, वो उस जमाने से इनका यही हाल है कि इन्होंने इसराइल की मदद की है, इसराइल की गुलामी की है, और जो इसराइल ने कहा वो किया। ना सिर्फ ये, सऊदी अरब के बारे में तो अभी मैं आपको कितनी चीजें बताऊं कि जिस तरह से
बहुत कम रह गया
है, मुसलमानों में ये फैला रहे हैं और कोशिश कर रहे हैं कि आपस में मुसलमानों में फूट हो। एक छोटी सी मैं जल्दी से आपको बता दूं कि इनके अपने लोग जो हैं यहाँ पे, जो कि आप उनसे कहिए, जो सलाफी ग्रुप है या वहाबी ग्रुप है, इन लोगों ने ये बात अब शुरू की है। इंग्लिस्तान में मैं बता रहा हूँ कि जो डार्विन की थ्योरी है, जिसको एवोल्यूशन की थ्योरी है, वो सही है। यानी ये एक तरफ से तो ये मुसलमान है, दाढ़ियाँ रखे हुए, नमाज पढ़ते हैं, सऊदी अरब के हामी हैं, और दूसरी तरफ ये कह रहे हैं कि डार्विन की जो थ्योरी है एवोल्यूशन की, वो सही है। उसका क्या मकसद क्या है कि आपस में मुसलमानों ने फूट डलवाने के लिए।
बहुत शुक्रिया,
इस्लाम को मुसलमानों को किया है, मैं आपको यकीन दे रहा हूं।
5 मिनट का रह गया, मैं एक दो सवाल और करना चाहूंगा। इस वक्त टेलीफोन लाइन पर है अमर रियाज अब्बासी साहब। अमर रियाज अब्बासी साहब, आप चूंकि बहुत ही बाजौक हैं, तो मैं एक सवाल करना चाहता हूं कि सऊदी अरब शाम में, जिन्हें हम मुसल्ला दहशतगर्द कहते हैं, उनकी तो हमायत इसलिए कर रहा है कि एक ये कह रहे हैं कि सऊदी हुक्मरान कि ये आवाम है जो अपने जायज मुतालबात के लिए बशार असद की हुकूमत के खिलाफ उठ खड़े हैं, लिहाजा हम इनकी मदद कर रहे हैं। तो क्या बहरीन में हुकूमत जो है वो अपने आवाम के खिलाफ उठ खड़ी हुई है, जो हुकूमत को वो कला कमा करने के लिए आए हुए?
बड़ी बड़ी इंटरेस्टिंग और बड़ी खूबसूरत बात आपने की। देखें, सऊदी अरब जो है वो एक थाली का बैंगन नहीं है, मैं ये बड़ी जिम्मेदारी से बात कर रहा हूँ, ये हर थाली का बैंगन है। जिस तरफ झुकाव आता है सऊदी अरब उसी तरफ झुक जाता है, और बदकिस्मती से दुनिया का बदकिस्मत तरीन दहशत गर्द मुल्क इस वक्त सऊदी अरब है, जहां से अलकायदा परवान चढ़ी, जहां से पूरी दुनिया के अंदर फिरका वारियत जो है उसका बीज बोया गया। अब मुझे ये बताएं कि शाम की गवर्नमेंट जो है उसका क्या कसूर है? सिर्फ उसका ये कसूर है कि उसने स्टैंड लिया हुआ है, उसने मुसलमानों के राइट्स की बात की, ह्यूमन राइट्स की बात की, उसने अपने आवाम को फैसिलिटेट किया। मुझे याद है, मैं अच्छी तरह के शाम में जो मजारात की सिचुएशन है और शाम के अंदर जितना इंटरसेक्ट हारमनी है बैनुल मसालिक कहीं भी नहीं है, वो बशार हाफिज उल असद से लेके बशार उल असद तक मैं ट्रिब्यूट पेश करता हूँ। ये नहीं कि मैं एकतरफा, मैंने खुद वहां पे देखा है, सारी चीजों का विजिट किया है, ऑब्जर्व किए चीजें, तो वहां पे जितना इंसानी हुकूक बेहतरीन अंदाज में चल रहे हैं, वहां पे आप बाही ग्रोह के जरिए हुकूमत पे चढ़ दौड़े। बहरीन में जहाँ पे मुसलमान जो है वो मोहब्बत करने वाले लोग जो है वो अकलियत के अंदर नहीं है, मैं कई लोग कहते हैं अकलियत में, मैं कहता हूँ अकलियत अक्सरियत का ताल्लुक नहीं है। बहरीन के अंदर अगर कोई शख्स आले बैत से मोहब्बत करने वाला, उनका नाम लेने वाला, उनसे प्यार करने वाला, उनकी तालीमात का दर्श देने वाला, जो पैकर सब्र इस्तेकामत है, क्या उसका ये कसूर है कि सऊदी और पाकिस्तानी फौजें भेज के उसको मार दिया जाए? और ये पाकिस्तानी फौजी जो किराए के टटू कातिल हैं, ये सऊदी अरब की ईमा पे वहां पे गए और ये भी डॉलर्स लेने के लिए जनाब उसमें शामिल हो गए। देखे मुझे एज ए तज्जिया निगार बू आती है सऊदी अरब से मकारी की, अयारी की। और मुझे कल एक दोस्त कह रहे थे कि आपका हज का या उमरे का वीजा नहीं लगेगा, मैंने कहा मैं लानत भेजता हूँ ऐसे वीजे पे, ये तो बुलावे की बात है। जिन लोगों ने जन्नतुल बकी में अहले बैत के मजारात के साथ वो खेल खेला और उनको जो मुनहदिम कर दिया, वो हमें उमरे का वीजा तो दूर की बात, हमें तो ऐसे वीजे नहीं चाहिए यहाँ पे जब तक आले सऊद की हुकूमत। और अल्लाह करे उस वक्त उमरे का वक्त आए जब आले सऊद का बेड़ा गर्क हो और मदीना तो तैयबा में और मक्का मुकरमा में कोई अच्छे लोग आए जो आले बैत से मोहब्बत करने वाले हों, जो अलिया सलाहा से मोहब्बत करने वाले हों, जो मुस्लिम उम्मा को यूनाइट करने वाले हों। तो इस वक्त सऊदी अरब के अंदर अपनी अनारकी भी है और बाहर की अनारकी भी है, दोनों तरफ से जो है वो सऊदी अरब घिरा हुआ है, इंटरनली भी फेल हो चुका है, एक्सटर्नली भी फेल हो चुका है।
बहुत शुक्रिया आपका उमर रियाज अब्बासी साहब, हम आपके शुक्रगुजार हैं, आपने कीमती वक्त इनायत किया। हमारे पास 3 मिनट से भी कम वक्त बचा है, 3 मिनट का। सदर रजा साहब, मैं आपसे पूछना चाहूंगा कि तलाल बिन अब्दुल अजीज के हवाले से ये खबरें आ रही हैं कि जो सऊदी हुकूमत के मुनहरफीन हैं या मुखालिफीन हैं, उनका एक इजलास या एक कॉन्फ्रेंस अनकरीब होने वाली है, जिसके बारे में कहा जा रहा है कि या बैरूत में होगी या लंदन में होगी। और तलाल बिन अब्दुल अजीज ने न सिर्फ सऊदी अरब बल्कि तमाम अरब हुकूमतों से कहा है कि वो अपने यहाँ आमिरियतों का जल्द से जल्द खात्मा करें, इंसानी हकूक की रियायत करें, और अपनी गवर्नमेंट को मशवरा दिया है कि आवाम की मुंतखब करदा पार्लियामेंट को ही बालादस्त तस्लीम करें, इंतखाबात करें, और अगर बादशाहत आपको रखनी है तो बरतानिया, जापान, मलेशिया की तरफ पर आइनी बादशाहत करें, हुकूमत आवाम के हवाले करें। तो क्या इस तरह की तवक्को की जा सकती है कि तलाल बिन अब्दुल अजीज आइंदा चल के इस तरह का जो है वो परचम उठाएंगे?
मैं ये समझता हूँ कि तलाल बिन अब्दुल अजीज़ ये परचम उठा रखे है और इसमें एक उम्मीद की किरण नज़र आती है, बल्कि ये थोड़ा सा टिप ऑफ द आइसबर्ग है कि सऊदी क्लैन में और सऊदी बादशाह शहजादों में बहुत ज़्यादा इख्तलाफात हैं। और मैं ये समझता हूँ कि इससे भी ज़्यादा मैं समझता हूँ कि तलाल बिन अब्दुल अजीज़ के अलावा जो अवाम की वहाँ पर लहर है और वहाँ पर जो अवामी कुव्वत है और वहाँ पर मुख्तलिफ फ़िरकों में, सलफियों में और शियों में और अहले सुन्नत में और बाकी सऊदी अरब के तमाम तबकात में जो आजादी की लहर है, वो तलाल बिन अब्दुल अजीज की इस ख्वाहिश से भी बढ़ के है, और बल्कि मैं ये समझता हूं कि वो उसको सपोर्ट करती है। और वो सऊदी अरब जो आज शाम में साजिश कर रहा है और वो जो इसराइल की खिदमत शाम में करना चाहता है और वो जो मकावमत को वहां पर खत्म करना चाहता है, ये करते करते कल ये ना हो कि आजादी की ऐसी फजा चले कि पूरा सऊदी, सिर्फ सऊदी अरब ही नहीं बल्कि पूरा अरेबियन पेनिनसुला अल्लाह अकबर और इस्लामी इनकलाब और एंटी अमेरिकन एंटी इजराइल की फजाओं से गूंज उठे और मुझे वो चाप सुनाई देती है।
बहुत शुक्रिया आपका, बहुत शुक्रिया।
फिलिस्तीनी महसूर जो के गजा के थे, रफा बॉर्डर खुली और मौजूदा मिस्री हुकूमत
को आजाद किया। बहुत शुक्रिया सदर साहब, वक्त हमारा बिल्कुल खत्म हो चुका है। नाज़रीन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई। बहरहाल जो मकारी करता है, जो साजिश करता है, जो दूसरों के लिए गड़े खोदता है, बहरहाल ये कुरान का वादा है, ये इलाही वादा है, वो खुद उसमें गिरफ्तार हो, उसी में गिरता है। तो बहरहाल ये हुक्मरानों को सोचना चाहिए कि अगर आज हम किसी के लिए गड़ा खोद रहे हैं तो कल हम खुद उसमें गिरेंगे। अगले प्रोग्राम के लिए मुझे अली बासी जी और दीगर साथियों को इजाजत दीजिए। खुदा हाफिज़।